नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पोहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहरूसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनावको घोषणा गरेर सरकार अघि बढ्नुपर्ने माओवादी केन्द्रको निष्कर्ष। संविधान संशोधन प्रस्तावलाई स्वीकार गर्न मधेसी दलका नेतालाई भारतीय राजदूतको सुझाव।
21 दिनदेखि अनशनरत डाक्टर केसीसँगको सहमति अन्तिम चरणमा। आईओएमको डीनमा जगदीश अग्रवाल नियुक्त।
विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो। शिक्षा र अवसर पाएमा अपाङ्गता भएका व्यक्ति पनि सबलाङ्ग सरह सक्षम।
स्पाइन इन्जुरी भएपछि त दुःख कष्ट त अफकोर्स पर्छ, नपर्ने होइन, होइन। तै पनि त्यति ठुलो चेन्ज भएन। म साङ्गले जे गर्न सक्छु अहिले पनि म आफू पनि त्यही गर्न सक्छु।
इन्डोनेसियामा यात्रुवाहक विमान सम्पर्कविहीन 13 चढेको विमानको खोजी कार्य चल्दै।
र सुनसरीमा भएको दुहबी गोल्ड कपको उपाधि नेपाल आर्मीलाई।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङ मिडवाइफेरी सानेपा ललितपुरको भर्ना आवेदन सम्बन्धी सूचना।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन् 2016 बीएससी नर्सिङ, बीएनएस र प्रवीणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा अध्ययन गर्न चाहने योग्यता पुगेका आवेदकहरूका लागि यही 2073 पुस 4 गतेसम्म आवेदन फारम वितरण भइरहेको छ र सो आवेदन फारम भरि 2073 पुस 6 गतेभित्र बुझाइसक्नुपर्नेछ।
विस्तृत जानकारीको लागि 2073 कार्तिक 23 र 24 गतेको राष्ट्रिय दैनिक कान्तिपुर वा प्रतिष्ठानको वेबसाइट www.pahs.edu.np हेर्नुहोला वा फोन नम्बर 01-55-26-490 मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ।
यी किरा किरीहरूले जिन्दगी नै बेहाल बनाइदिन्छन् र भयानक रोगहरू समेत निम्त्याउँछन्। यिनीहरूको अत्याचारबाट मुक्ति चाहनुहुन्छ भने सम्झनुहोस् नम्बर 1 पेस्ट कन्ट्रोल, अस्ट्रेलियन प्रविधि, विषादी रहित किरा किरीको सर्वनाश ग्यारेन्टी सहित। थप जानकारीका लागि सम्पर्क फोन नम्बर 98-080-91-464 काठमाडौँ। हाम्रा शाखाहरू पोखरा, बुटवल, चितवन र बिर्तामोडमा पनि छन्।
घातक विषादीको प्रयोग निर्मूलीकरण गरौं, आफ्नो र भावी सन्ततिको रक्षा गरौं भन्ने मूल नाराका साथ यही मंगिर 18 गतेदेखि 25 गतेसम्म नेपालमा चौथो पटक मनाउन लागि विषादी प्रयोग मुक्त सप्ताहमा सहभागी भई सफल पारौ।
याद गर्नुहोस्, रासायनिक विषादी भनेका विष नै हुन्, औषधि होइन। यसले मानव स्वास्थ्य, वातावरण एवं जैविक विविधतामा प्रतिकूल असर गर्दछ। रासायनिक विषादीको विकल्पमा बाली संरक्षणका वैकल्पिक उपायहरूको प्रयोग तथा प्रवर्धन गरौं, आफ्नो र आफ्नो भावी सन्ततिको पनि रक्षा गरौं।
आयोजक बाली संरक्षण निर्देशनालय, हरिहर भवन, ललितपुर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा माओवादी केन्द्रले तत्काल स्थानीय निकायको चुनाव घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालयको बैठकले संविधान कार्यान्वयनका लागि चुनावको मिति घोषणा गरेर जानुपर्ने ठहर गरेको माओवादी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले केही दिनमै चुनावको घोषणा गर्ने तयारी गरेको जानकारी दिनुभएको थियो। बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरेर अघि बढ़ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री दाहालले संशोधनमा सबै दलको सहमति जुटाउन सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमाले र संघीय गठबन्धनसँग निरन्तर संवादमा रहेको बैठकमा जानकारी दिनुभएको थियो। बैठकमा आज संशोधन प्रस्ताव विरूद्ध देशका विभिन्न ठाउँमा भइरहेका आन्दोलनका बारेमा समीक्षा भएको थियो।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकलाई स्वीकार गरेर अघि बढ्न मधेसी मोर्चाका नेताहरूलाई सुझाव दिनुभएको छ। आज बिहान बालुवाटारमा मधेसी मोर्चामा आबद्ध दलका अध्यक्षहरूलाई खाना खान बोलाएर राजदूत रेले संविधान संशोधन विधेयकमा मोर्चाले जनाइरहेको असन्तुष्टिबारे चासो राख्नु भएको थियो। मधेस केन्द्रित दलका नेताहरूले भने अहिले आएको संशोधन प्रस्तावलाई परिमार्जन गरेर स्वीकार गर्न सकिने बताएका थिए। दूतावासले खाना खाने गरेर मधेस केन्द्रित सातवटा दलका अध्यक्षलाई बोलाएको थियो। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारी बाहेक पाँचवटा दलका अध्यक्ष भारतीय दूतावास पुगेका थिए। मधेस केन्द्रित दलका नेताले दूतावासभित्र बैठकमा व्यस्त भएको बेला नेकपा एमालेका भातृ संगठनले भारतीय दूतावास अगाडि धरना समेत दिएका थिए।
संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेशबाट पहाड़ी जिल्ला छुट्याउन लागेको विरोधमा आज पनि विभिन्न जिल्लामा बिहानदेखि प्रदर्शन भएको छ। अर्घाखाँची, प्युठान, रूपन्देही, गुल्मी लगायत जिल्ला बन्द गरिएको छ। बन्दकर्ताले गुल्मीमा एउटा मोटरसाइकलमा तोड़फोड़ गरेका छन्। अनिश्चितकालीन बन्दका कारण यातायात ठप्प हुँदा आवाजातमा समस्या भएको छ। यसैबीच रूपन्देहीमा अखण्ड प्रदेश नम्बर पाँच दबाव अभियानले गरेको अनिश्चितकालीन बन्द फिर्ता भएको छ। अरू विरोधका कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम भने फिर्ता लिइएको अभियानका संयोजक विष्णु पोखरेलले जानकारी दिनुभयो। अभियानले बन्द फिर्ता लिए पनि संयुक्त विद्यार्थी संघर्ष समितिले भने भोलि र पर्सि बिहान 9 बजेदेखि 5 बजेसम्म गाड़ी चल्न नदिने बताएका छन्।
यसअघि प्रसारण भएको समाचारमा भारतीय दूतावास लैनचौर हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि सर्वदलीय बैठक बोलाउनु भएको छ। संविधान संशोधन तथा कार्यान्वयन र स्थानीय तहको चुनाव लगायत समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दललाई छलफलका लागि बोलाउनु भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि एमाले त्यसको विरोधमा संसद र सड़कबाट संघर्ष थालेको छ, जसका कारण सत्तारूढ़ र विपक्षी दलहरू बीचको दूरी बढ्दै गएको छ। दलहरूलाई सहमतिमा ल्याउनका लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनु भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आगामी फागुन 6 गतेदेखि 9 गतेसम्म काठमाण्डुमा हुने भएको छ। राप्रपाको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो। राप्रपाले संविधान संशोधन सम्बन्धी प्रस्ताव गम्भीर र संवेदनशील विषय भएको भन्दै कानूनविद, मधेस केन्द्रित दल तथा कार्यकर्तासँग परामर्श गर्ने पनि जनाएको छ। राप्रपाको कार्य सम्पादन समितिको बैठक पर्सि बस्नेछ।
21 दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको अनसन आजै तोडाउने प्रयास भइरहेको छ। यसअघि सरकारी वार्ता टोलीले डाक्टर केसीका माग सम्बोधन हुने गरी सहमतिको मस्यौदा डाक्टर केसीलाई बुझाएको थियो। मस्यौदामा डाक्टर केसीले केही सुझाव दिएको र त्यसमा अहिले छलफल भइरहेको शिक्षा मन्त्रालयका सचिव शान्ताराम श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। डाक्टर केसीलाई अनसन तोडाउने विषयमा अहिले पनि छलफल भइरहेको र आजै निष्कर्ष निस्कने पनि उहाँले जानकारी दिनुभयो। केसीको माग पूरा गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डिनमा डाक्टर जगदीश अग्रवाललाई नियुक्त गरेको छ। आईओएमका डिन केपी सिंहले नियुक्तिको 20 दिनपछि हिजो राजीनामा दिनुभएको थियो।
यसैबीच डाक्टर केसीको जीवन रक्षाको माग गर्दै तत्काल सहमति गर्न दबाव स्वरूप काठमाण्डुमा विरोध प्रदर्शन भएको छ। सोलिडारिटी फर डाक्टर केसी समूहले आज माइतीघरदेखि बानेश्वरसम्म विरोध र्याली गर्नुका साथै बानेश्वरमा कोण सभा पनि गरेको छ। विरोध र्यालीमा विद्यार्थी, चिकित्सक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो।
सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको प्रवेश परीक्षाको नतिजाबारे छानबिन गर्ने भएको छ। नतिजामा त्रुटि भएको भन्दै विवाद सिर्जना भएपछि छानबिनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सा महाशाखाका प्रमुख डाक्टर भोलाराम श्रेष्ठको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको हो। समितिलाई 5 दिनभित्र छानबिन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। प्रतिष्ठानले गएको मंगिर 15 गते शैक्षिक सत्र 2073-74 एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको थियो।
जिल्ला अस्पताल खोटाङको एम्बुलेन्स चालक अभावमा थन्किँदा बिरामीलाई समस्या भएको छ। वर्षाका बेला सड़क अवरूद्ध भएपछि सदरमुकाम दिक्तेलको ग्यारेजमा राखिएको एम्बुलेन्स चालक नहुँदा थन्किएको हो। एम्बुलेन्स चालक हरिगिरीले अस्पताल प्रशासनको गाड़ी चलाउन थालेपछि एम्बुलेन्स थन्किएको हो। एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिरहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर राम बहादुर केसीले जानकारी दिनुभयो।
विषादी प्रयोग मुक्त सप्ताह आजदेखि शुरू भएको छ। किसान, व्यापारी, उपभोक्ता लगायत सरकार भएका सबैलाई सचेत बनाउन सप्ताह मनाउन लागेको कृषि विभाग बाली संरक्षण निर्देशनालयले जनाएको छ। नेपालमा भित्रने विषादी मध्ये 85% तरकारी प्रणालीमा आधारित खेती भएका ठाउँमा प्रयोग भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताउनुभयो। नेपालमा गत वर्ष 455 टन विषादी आयात भएको थियो। निर्देशनालयले उपभोक्ता र व्यापारी दुवैलाई सचेत गर्न 2 वर्ष पहिलेदेखि कालीमाटीमा फलफूल तथा तरकारीको अवशेष विश्लेषण शुरू गरेको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
होइन के भयो र दाई?
ऊ हेर्न, त्यो माइलाले पहिला रक्सी खाएर श्रीमती कुटेर रुवा बासी मचाउँथ्यो, अहिले हेर त यिनीहरू कति मिलेर हिँडेका।
त्यही त दाई, तल्ला घरे साइली भाउजूले पनि गाई पालेर दुध बेच्न थालिछिन्,
तब
अनि साइला दाईले नि भाउजूलाई घरको काममा सघाउँछन् नि।
रमा र हरिका छोरीहरू पनि नियमित रूपमा स्कुल जान थालेछन् नि। भुइँचालोले बाबाआमा र घरबार गुमाएका उनीहरूलाई टोल छिमेक र समाजले सहयोग र संरक्षण गरेका छन्।
ए गजबै भएछ त।
हो, यी र यस्ता व्यवहारले नै सुरक्षित र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्छ।
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको लागि अक्सफार्म नेपाल, एन्फो, लुमन्ती, डिप्रोक्स, डब्ल्युएचआर, सिआइयुडी र होमनेट नेपाल।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उप क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियमानुसार यही कार्तिक 15 देखि माघ 15 गतेसम्म आइतबारदेखि बिहिबारसम्म दैनिक 7 घण्टा र शुक्रबारको दिन दैनिक 5 घण्टासम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देशन गरिएको छ। यसरी सेवाहरू प्रदान गरिएको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
मीना, कति हतार हो, छोरीलाई खुब लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि, होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खुब लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3 देखि 5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हो मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनावको घोषणा गरेर सरकार अघि बढ्नुपर्ने माओवादी केन्द्रको निष्कर्ष, संविधान संशोधन प्रस्तावलाई स्वीकार गर्न मधेसी दलका नेतालाई भारतीय राजदूतको सुझाव, 21 दिनदेखि अनशनरत डाक्टर केसीसँगको सहमति अन्तिम चरणमा, आईओएमको डिनमा जगदीश अग्रवाल नियुक्त लगायतका खबर प्रस्तुत
गर्यौं। विकासका 17 लक्ष्य सुनिश्चित गरौं हामीले चाहेको भविष्य भन्ने नाराका साथ आज 25 अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ। राष्ट्रिय अपाङ्ग महासंघ, उज्जवल नक्षत्र समाज लगायत अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाले प्रभात फेरी तथा अन्तर्सम्वाद लगायत कार्यक्रम गरी अपाङ्गता दिवस मनाएका छन्। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1992 विश्वमा यो दिवस मनाउन शुरू गरिएको हो। नेपालमा सन् 1993 नै यो दिवस मनाउन थालिएको हो। विश्व स्वास्थ्य संगठन र विश्व बैंकले सन् 2011 गरेको विश्वव्यापी सर्वेक्षण अनुसार विश्वको कुल जनसंख्याको 15% मानिस कुनै न कुनै अपाङ्गता भएर बाँचिरहेका छन्।
अपाङ्गता भएका कतिपय व्यक्तिहरू अझै पनि घर परिवारको बोझ र दयाको पात्र भएर बाँचिरहेका छन्। तर शिक्षा र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि सवलाङ्ग व्यक्ति सरह काम गर्न सक्छन् र उत्तिकै सक्षम पनि छन्। पीटी लोपचनको सामग्री।
म रुखबाट लडेर स्पाइनल इन्जुरी भएँ तब थाहा भयो अपाङ्गता भएको व्यक्तिलाई धेरै कष्ट मर्का पिर पर्दो रहेछ। जब आफ्नो भोगाइ हुँदैन भने त्यो अलिकति फरक हुँदो रहेछ। भोगाइ र देख्ने संसार र आफूले भोग्ने संसारमा अलिकति फरक हुँदो रहेछ।
रुखबाट लडेर स्पाइनल इन्जुरी भएपछि तनहुका शिव नेउपानेले प्रत्यक्ष अनुभव गर्न थाल्नुभयो अपाङ्गता हुँदा भोग्नुपर्ने समस्या र सामाजिक व्यवहारका बारेमा। शारीरिक समस्या झेल्नु परे पनि उहाँलाई अरू सक्षमतामा भने अरू भन्दा कमजोरी छु जस्तो कहिल्यै लाग्दैन। उहाँ अहिले पनि पुनर्स्थापना केन्द्रमा कार्यरत हुनुहुन्छ।
तर मेरो जिन्दगीमा त त्यति धेरै डिजास्टर चेन्ज चाहिँ भएन। स्पाइन इन्जुरी भएपछि त दुःख कष्ट त अफकोर्स पर्छ, नपर्ने होइन, होइन। तै पनि त्यति ठुलो चाहिँ चेन्ज भएन। म सँगले जे गर्न सक्छु अहिले पनि म आफू पनि त्यही गर्न सक्छु।
शिवनी उपाने जस्तै गाडी दुर्घटनामा परि एउटा खुट्टा काटिएकी निलम ढुङ्गानालाई पनि आफू कमजोरी र नसक्ने छु जस्तो कहिल्यै लाग्दैन। दुर्घटना अघि पनि छम छम नाच्ने निलम अहिले एउटै खुट्टाको भरमा उसै गरी नाच्नुहुन्छ। उहाँले एउटा खुट्टाले नाच्ने नृत्याङ्गनाको परिचय समेत बनाइसक्नु भएको छ।
15 वर्षको उमेर हुँदाखेरि चाहिँ दुर्घटना भयो, जसमा चाहिँ मैले आफ्नो साथी सँगसँगै एउटा खुट्टा पनि गुमाउन पर्यो। बिस्तारै मैले फिल गर्दै गएँ, जुन कुरा मैले सानैदेखि चाहेको छु र जुन कुरा मलाई एकदमै इन्ट्रेस्ट छ त्यसमा मैले मेरो अपाङ्गताले त्यो कुरा छेकिनु हुँदैन भन्ने कुरा चाहिँ मलाई फिल भएर, जुन हामीमा सक्षमता छ त्यो हामीले देखाउनुपर्छ, हामीले लुकाउन हुँदैन। हामी यति दबिएको अवस्थामा छौँ भने अझै हामीले आफ्नो इच्छालाई अझै दबायौँ भने झन् दबिन्छ। अगाडि बढ्नु छ भने तिमीले कन्टिन्यू गर्नुपर्छ। अनि मैले साँच्चै भन्नुपर्दा नृत्यलाई आफूबाट अलग पनि गर्न नसकेको हो। मैले एक खुट्टामा डान्स गर्न थालेको 2.5 वर्ष जति भयो।
अपाङ्गता भएका मानिसको भिडमा अर्को सक्षम नाम हो सृष्टि केसी। दृष्टिविहीन उहाँ नर्वेबाट स्नातकोत्तर गर्दै हुनुहुन्छ। ब्ल्याक रक्स नामक संस्था स्थापना गरी उहाँ देश विदेशका दृष्टिविहीनहरूलाई प्रशिक्षण दिनुहुन्छ।
हाल मास्टर्स युरोप नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा कोरियोलोजी, जो चाहिँ डान्स एन्ड मुभमेन्टमा चाहिँ मैले मास्टर्स गरिरहेको छु। विशेष गरी म आफू पनि दृष्टिविहीन भएको कारणले मलाई चाहिँ समाजमा दृष्टिविहीन र अपाङ्गता भएकै क्षेत्रमा काम गर्ने मेरो रहर हो र मैले त्यही अनुसारको ब्लाइन्ड रक्स नामक संस्थाबाट देशभित्र र देश बाहिर पनि अपाङ्गता भएका व्यक्तिहरूको लागि तालिमहरू दिने होइन र एज अ मोटिभेसनल स्पिकरको रूपमा पनि कामहरू र आफ्नो कलाकारिताबाट पनि कामहरू गरिरहेको छु र म चाहिँ यही कुरालाई चाहिँ निरन्तरता दिन चाहन्छु।
शरीरका कुनै पनि अङ्ग नचल्दैमा वा शरीरको कुनै भाग निष्क्रिय हुँदैमा केही गर्न सक्दैनन् भन्नु उनीहरूको सक्षमतालाई अवमूल्यन गर्नु हो। अपाङ्गता त्यो हो जसको सबै अङ्ग सग्ला भएर पनि काम नगरी बस्छ वा अरूको भरमा मात्र बाँच्ने गर्छ। अपाङ्गता भएका व्यक्ति सबलाङ्ग व्यक्ति भन्दा कुनै कुरामा कमी छैनन् भन्ने कुरा जन्मजातै दृष्टिविहीन उज्जवल नक्षत्र समाजका अध्यक्ष वासुदेव अधिकारीको यो कविता नै काफी
छैनन्। आँखा तर हामीलाई अन्धा नभन, देशको लागि के गर्नेछौ धन्दा नमान, देश बनाउने दुई पाखुरी दैजमेका छैनन्, हिँड्छन् हाम्रा खुट्टा पनि ढुङ्गा मुढा होइनन्, ठिक र बेठिक छुट्याउने हाम्रो विवेक छ, माया घृणा फरक गर्ने आफ्नै हृदय छ, कमजोर छन् अङ्ग तिनको मन रोको छ, भित्री मनमा केही गर्ने धोको छ।
मेरो पनि भन्नु छ।
बझाङमा विपन्नलाई बाँड्नुपर्ने बजेट टाठा बाठाले लिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा वीरबहादुर योञ्जन लेख्नुहुन्छ, यस्तै हो यहाँको चलन, मान्छे उपचार खर्च नभएर अस्पतालको छतबाट हाम फालेर मर्छन्, तर करोडौं विदेशी बैंकमा कुहाएर नेताले रुगाखोकी लाग्ने बित्तिकै लाखौं पैसा लिएर विदेश जान्छन्।
गणेश प्रसाद हुजदारको ट्वीट छ, विपन्नलाई बाँड्नु पर्ने रकम टाठा बाठालाई बाँडेको खबरले दुखी बनायो। यस्तो खराब प्रवृत्ति हटाउन नेताहरूले नै भरमग्दुर प्रयास गर्नुपर्छ।
आज अपाङ्गता दिवसको सन्दर्भमा जनक सिंह फेसबुकमा लेख्नुहुन्छ, शारीरिक अपाङ्गता भन्दा ठूलो मानसिक अपाङ्गता हो। यही मानसिक अपाङ्गता भएका व्यक्तिले गर्दा देशमा अहिले समस्या भएको छ।
युवराज अधिकारी फेसबुकमा लेख्नुहुन्छ, मधेसी दल पनि असहमत भएको अवस्थामा कसका लागि र कुन उद्देश्यले ल्याइएको हो संविधान संशोधन? जनमतको वास्तै नगरी संविधान संशोधन गर्न खोज्दैछ वर्तमान सरकारले। जब नागरिक नै खुसी छैनन्, जताततै सत्ताधारी कांग्रेस र एकीकृत माओवादीकै नेता कार्यकर्ता विद्यार्थी संगठन नै विरोध गरिरहेका छन् भने आखिर कसका लागि हो त संशोधन र प्रदेश टुक्र्याउने कुरा?
अनि एसएमएसमा तिलक महतो लेख्नुहुन्छ, प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न उक्साएर पछि हट्नु मधेसी मोर्चाको कहाँसम्मको राजनैतिक बेमानी हो? यसले त यो उहाँहरूको एजेन्डा होइन भन्ने प्रमाणित भएन र अर्काको एजेन्डा बोक्नेसँग कसरी सहमति हुन्छ त?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
व्यालीमा यसपालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा अधिकृत नाक्सुब्बा खरिदार बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट नियर किर्तिपुर गेट नयाँ बजार काठमाडौँ, फोन 01-433-2509-9849421216 र पुतली सडक काठमाडौँ वे टु दिल्ली बजार, फोन 01-442-7999।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रहरीले काठमाडौँ बौद्धको फूलबारी क्षेत्रबाट 10 किलो सुन बरामद गरेको छ। गैराती गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर मोटरसाइकलमा सवार 2 जना भागेपछि जाँच गर्दा सुन बरामद भएको महानगरीय प्रहरी परिषदका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुन्न कार्कीले जानकारी दिनुभयो। बिस्कुटको आकारमा रहेका 10 वटा टुक्रामा रहेको सुनको बजार मूल्य 4 करोड़ रुपियाँ भन्दा बढी पर्छ।
जुम्लाको चन्दननाथ मन्दिरबाट हराएको सबैभन्दा पुरानो मूर्ति भेटिएको छ। मन्दिरमा पुजारीको जिम्मामा रहेको दराजमा नै मूर्ति भेटिएको प्रहरी नायब उपरीक्षक गुरू विष्णु काफ्ले जानकारी दिनुभयो। प्रमुख जिल्लाधिकारी रुद्रप्रसाद पण्डितले यसअघि 28 वटा मूर्ति हराएको भनिए पनि 21 वटा मात्रै हराएको पाइएको जानकारी दिनुभयो।
नेपाल दर्पणमा अब विदेशका खबर। इण्डोनेसियामा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ। 8 जना यात्रु र चालक दलका 5 जना सहित 13 जना चढेको विमान पश्चिमी इण्डोनेसियाको बाटम आइसरल्याण्डबाट सम्पर्कविहीन भएको इण्डोनेसियाली अधिकारीहरूले बताएका छन्। विमानको खोजी कार्य भइरहेको इण्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै सिन्हुवाले जनाएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर. सुनसरीमा भएको मनमोहन दुहबी गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ. मनाङ मर्स्याङदीलाई सडन डेथमा हराउँदै आर्मीले उपाधि सहित 3,11,000 रूपियाँ पुरस्कार पाएको छ. उपविजेता मनाङले 1,51,000 रूपियाँ पायो. खेलको उत्कृष्ट खेलाड़ी हुँदै मनाङका सुजल श्रेष्ठले 25,000 रूपियाँ पाएका छन्.
इंग्लिश प्रिमियर लीगमा शीर्ष स्थानमा रहेको चेल्सी विजयी भएको छ. चेल्सीले केही बेर अघि सकिएको खेलमा म्यान्चेस्टर सिटीलाई 3-1 हराएको छ. घरेलु मैदानमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा म्यान्चेस्टर सिटी पराजित भएको हो. प्रिमियर लीगमा अहिले 9:15 टोटनह्याम र स्वान्सी सिटी, स्टोक सिटी र बर्नली, सन्डरल्यान्ड र लेस्टर सिटी, क्रिस्टल प्यालेस र साउथह्याम्प्टन, वेस्ट ब्रुम र वाटफोर्डले खेल्दैछन्. आर्सेनल र वेस्ट ह्याम बीचको खेल भने राति 11:15 हुनेछ. यस्तै स्पेनिस लालिगामा बहुचर्चित ईएल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोना बीचको खेल अहिले 9:00 शुरू हुनेछ. लालिगामा 33 अङ्कसहित शीर्ष स्थानमा रहेको रियल र 27 अङ्कसहित दोस्रो स्थानमा रहेको बार्सिलोना बीचको खेल रोमाञ्चक हुने अनुमान छ. लालिगामा आज ग्रानाडाले सेभिल्लालाई 2-1 हराएको छ.
खबरको सिलसिला यति नै. आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो. रंगदर्पण लिएर आइपुग्नु भएको छ पोखराबाट साथी हिमनिधि लौदाडी.
आजको रंगदर्पण सुस्ताएको पोखरेली रंगमञ्च 12 वर्षपछि फेरि जुरुमराउन थालेको प्रसंगसँग सम्बन्धित छ. यस वर्षको शुरू महिना अर्थात वैशाखमा पोखरामा पुलिस र प्यास नाटकको मञ्चन भयो. नाटकका पारखीहरूले टिकट काटेरै यो नाटक हेरे. त्यसको 5 महिनापछि अर्थात भदौमा मौसम हराएको मान्छे मञ्चन भयो र अहिले नाटक 1 रुपैयाँ मञ्चन भइरहेको छ. यी 3 नाटक दर्शकहरूले टिकट काटेरै हेरेका छन्। नाटक मञ्चनको नेतृत्व नाटककार कृष्ण उदासीले लिनुभएको छ. कृष्ण उदासीले नै लेख्नु भएको नाटक 1 रुपैयाँमा असल र खराब बीचको द्वन्द्वलाई चित्रण गर्न खोजिएको छ. सहरीय जीवन बाँच्ने मान्छेहरूको विसङ्गतिपूर्ण कथा नाटकले बोल्छ. नाटककार कृष्ण उदासी,
यो नाटकमा समसामयिक जीवनलाई हामीले देखाउन खोजेका छौँ. समसामयिक सहरिया जीवन र समसामयिक गाउँले जीवन र गाउँले जीवनबाट सहरिया जीवनमा प्रवेश गरेका चाहिँ मान्छेहरूले बाँच्नको लागि के कस्ता सङ्घर्ष गर्छन्, उनीहरूको दैनिकी कसरी चल्छ, उनीहरूका बाध्यता र व्यवस्था, उनीहरूका व्यथा र कथाहरू कस्ता छन्, ती कुरा देखाउँदैछौँ एकातिर भने. अर्कोतिर सहरिया जीवनका सभ्रान्त वर्गका मान्छेहरूको विलासीपूर्ण जीवन कस्तो बन्दै गइरहेको छ र आजका धनाढ्य मान्छेहरू, अभिजात वर्गका मान्छेहरू आफ्नो चाहनाहरू, आफ्ना इच्छाहरू कस्ता राख्छन् र उनीहरू चाहिँ कसरी विलासीपूर्ण जीवन यापन गर्न गइरहेका छन् भन्ने कुरा पनि हामीले यहाँ देखाउँदैछौँ.
अतृप्त यौन र त्यसले सिर्जना गरेका समस्याहरू पनि नाटकमा समेटिएको छ. मानिसको जीवनमा 1 रुपैयाँको महत्व कत्तिको छ भन्ने प्रसङ्गलाई जोडका साथ प्रस्तुत गरिएको छ यस नाटकमा.
3 मेन पावर कम्पनी र एउटा कन्स्ट्रक्सन कम्पनी छ. काठमाडौँ, पोखरा, नारायणगढ, विराटनगर जस्ता सहरहरूमा त मेरो 2-2 घर तराई र पहाडमा गरेर 2,000 रोपनी जग्गा जमिन छ. भन कति चाहिन्छ?
सबो पाठक दिल गुरुङ, आशिष अधिकारी, शीतला अधिकारी, विवश बाबु, रमेश बाबु तिमिल्सिना, निलम तामाङ र ममता कार्कीले अभिनय गरेका नाटक 1 रुपैयाँ पञ्चामृत नाट्य समूहले मञ्चनको चाँजो पाँजो मिलाएको हो. समूहका अध्यक्ष परिवर्तन,
पछिल्लो समय पोखराको रंगमञ्च केही समय सुस्तायो र यो सुस्ताएको रंगमञ्चलाई हामीले एउटा नेतृत्वदायी भूमिका दिएर अब यसलाई निरन्तर गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी अहिले तेस्रो नाटक 1 रुपैयाँ मञ्चन गर्दैछौ र योभन्दा पहिला हामी पुलिस र प्यास, मौसम हराएको देश मञ्चन गरिसकेका छौं र अब पोखराको रंगमञ्च फेरि यसरी सुस्ताउन नपरोस् भनेर हामी लागिराखेका छौं.
ग्रामीण जीवनबाट सहरिया जीवनमा प्रवेश गरेका निम्न वर्गका मान्छेहरूको पीड़ाको चित्र उतार्दै नाटकमा धनी र गरीब बीचको चाहना र दूरीलाई व्यक्त गर्न खोजिएको छ.
हामी दुबईको साथ मिल्छ, त्यसैले हामी एकअर्कालाई प्रेम गर्छौँ, होइन त? बाँच्नको लागि संघर्ष गरेका मान्छेहरूको कथा एकातिर रहेको छ भने सहरीय वैभव र विलासपूर्ण जीवनयापन गरेको मान्छेहरूको अतृप्त जीवनको कथा पनि नाटकमा रहेको छ।
कस्तो नमिठो गन्ध वार वार्ती आइरहेको त्यो घरबाट।
कति धेरै घरहरू सहरमा,
जति धेरै घर उति धेरै दुर्गन्ध। यो सहर भनेको त दुर्गन्धै दुर्गन्धको बस्ती,
कङ्क्रिटको बस्ती नि,
कङ्क्रिटको दुर्गन्ध त झन् ज्यान।
पोखरेली रंगमञ्चको निरन्तरतामा तीनवटा चुनौती रहेका छन्, नाटक घर नहुनु, आर्थिक समस्या र रंगकर्मीको पलायन। यसलाई ध्यान दिन सकेमा मात्र पोखरेली रंगमञ्च विगतमा जस्तै आगामी दिनमा पनि निरन्तर अगाडि बढ्न सक्ने देखिन्छ।
यस्तो भिडभाड, यस्तो दुर्गन्ध, अनि यस्तो शहरमा कसरी खोज्ने यार?
जसरी भए पनि खोज्नुपर्छ सन्ते, हामी खोज्नकै लागि भन्दा आएका हौ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनावको घोषणा गरेर सरकार अघि बढ्नुपर्ने माओवादी केन्द्रको निष्कर्ष, संविधान संशोधन प्रस्तावलाई स्वीकार गर्न मधेसी दलका नेतालाई भारतीय राजदूतको सुझाव,
21 दिनदेखि अनशनरत डाक्टर केसीसँगको सहमति, अन्तिम चरणमा आईओएमको डिनमा जगदीश अग्रवाल नियुक्त,
विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो, शिक्षा र अवसर पाएमा अपाङ्गता भएका व्यक्ति पनि सवलाङ्ग सरह सक्षम,
इन्डोनेसियामा यात्रु विमान सम्पर्कविहीन, 13 जना चढेको विमानको खोजी चल्दै,
र सुनसरीमा भएको दुहबी गोल्ड कपको उपाधि नेपाल आर्मीलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।